नमस्कार, यो हो उज्यालो रेडियो नेटवर्क सीधा कुरा प्रश्न विचार काठमाडौँमा 90 मेगाहर्ज। कृषि सम्बन्धी विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलिदो नेपालमा हामी नेपालका फेरिँदै गरेका गाउँघर, फेरिँदै गरेका व्यवसाय, उद्यम र आमदानीका नयाँ नयाँ बाटा र सिप अनुभव साटासाट गर्छौं। हिजो आज तरकारी खेतीमा युवाको आकर्षण बढ्दै गएको छ। व्यावसायिक तरकारी खेतीबाट आमदानी बढ्न थालेपछि धेरैजना तरकारी खेतीमा आकर्षित भएका हुन्। आज हामी यसै गरी तरकारी खेती गर्दै आएका चितवनका एकजना किसानसँग कुराकानी गर्छौं। तर शुरूमा कृषि सम्बन्धी खबर। साथमा हुनुहुन्छ साथी सजना तिमल सिन्हा।
सरकारले कृषि क्षेत्रको विकासका लागि आगामी 3 वर्षभित्र झण्डै 1.5 खर्ब रूपियाँ लगानी गर्ने भएको छ। राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले आइतबार 14 योजना पारित गर्दै यस्तो निर्णय गरेको हो। 13 योजनाको तुलनामा आयोगले 72.6% सरकारी लगानीमा वृद्धि गर्दै आगामी 3 वर्षसम्म समग्र कृषि क्षेत्रमा 1.40 अर्ब 24 करोड़ रूपियाँ खर्च गर्ने जनाएको छ। यसमा निजी क्षेत्रको लगानी समावेश गरिएको छैन। 14 योजनाको अवधि आर्थिक वर्ष 2073-74 देखि 75-76 सम्मलाई तोकिएको छ। 13 योजना अन्तर्गत गत आर्थिक वर्ष 2072-73 सम्ममा कृषि क्षेत्रमा 81 अर्ब 23 करोड़ रूपियाँ सरकारी लगानी गरेको थियो। 13 योजना गत आर्थिक वर्षमा सकिएको थियो। आयोगका प्रवक्ता खोमराज कोइरालाका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सम्पन्न बैठकले 14 योजना पारित गरेको हो। उत्पादनशील रोजगारी र न्यायपूर्ण वितरण सहित उच्च आर्थिक वृद्धिको माध्यमबाट द्रुत गतिमा गरीबी न्यूनीकरण गर्ने 14 योजनाको लक्ष्य छ। सरकारले चालू आर्थिक वर्ष 2073-74 प्रधानमन्त्री कृषि परियोजना 10 वर्षको चालू खर्च 5 अर्ब 78 करोड़ सहित कृषि मन्त्रालयलाई 27 अर्ब 43 करोड़ 82 लाख रूपियाँ विनियोजन गरेको छ। अघिल्लो आर्थिक वर्ष 21 अर्ब 43 करोड़ रूपियाँ विनियोजन भएको थियो। प्रधानमन्त्री कृषि परियोजना कार्यक्रमका लागि वार्षिक 5 अर्ब 78 करोड़ रूपियाँ लगानी गर्ने सरकारको योजना छ। व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी देशलाई कृषिमा आत्मनिर्भर बनाउन सरकारले घोषणा गरेको यो परियोजना कार्तिकदेखि कार्यान्वयनमा ल्याइएको हो। यो परियोजनामा कृषिको प्राथमिक उत्पादनदेखि औद्योगिकरणसम्मका योजना समावेश गरिएको छ। पोल्ट्रीको राजधानी भनेर चितवनलाई चिनिन्छ। पोल्ट्रीमा लगानी 80 अर्ब मध्ये चितवनमा मात्रै 35 अर्ब छ। यसले धेरैलाई रोजगार दिन र जमीनलाई उर्वर बनाउन सहयोग पुर्याएको छ। पहिला सामान्य खोरमा कुखुरा पालिन्थ्यो, लगानी थोरै हुन्थ्यो। अहिले लगानी बढ़ेको छ, व्यवसाय आधुनिकीकरण भएको छ। नयाँ प्रविधि मार्फत व्यवसाय गर्ने किसानको संख्या बढ़दो छ। यसको विस्तार गाउँ क्षेत्रमा पनि पुगेको छ। पहाड़ी गाविस सिद्धिमा विस्तारको तयारी थालिएको छ। त्यस्तै शक्तिखोरमा समेत धमाधम पोल्ट्री फार्म निर्माण गरी कुखुरा पालन गरिएको छ। पोल्ट्रीले देशको कुल गार्हस्थ उत्पादनमा 3.5% योगदान पुर्याएको छ। अहिले व्यवसाय यातायात सुविधा र मौसम अनुकूल रहेका जिल्लामा फैलिएको छ। पोल्ट्री क्षेत्रको विकासले गर्दा विदेशबाट आयात हुने करोड़ौं रूपियाँको मल आयात प्रतिस्थापन हुँदै कुखुराको सुलीबाट जग्गाको उर्वरा शक्तिमा सहयोग पुगेको छ। चितवनमा व्यावसायिक खेती शुरू गरिएको छ। च्याउ उत्पादक संघका अध्यक्ष बाबुराम केसीका अनुसार संघमा अहिलेसम्म 40 जना किसान आबद्ध छन्। च्याउको मुख्य बजार टाँडी, नारायणगढ़ र भरतपुर हो। 2056 सालबाट जिल्लामा यसको व्यावसायिक खेती शुरू भएको थियो। कन्या र गोब्रे जातको च्याउ लगाउने गरिएको छ। खेती गर्न सजिलो भएकाले किसान यसप्रति आकर्षित पनि हुँदै गएका छन्। जिल्लामा पोल्ट्री केरा जस्तै माछा पालनमा पनि किसानको आकर्षण वर्षेनी बढ्दो छ। नेपाल मत्स्य व्यवसाय संघका अनुसार चितवनमा माछा पालनको शुरूआत 2038 सालमा माडीको गोपाल नगरबाट शुरू भएको हो। अहिले जिल्लाको झण्डै 500 हेक्टर क्षेत्रफलमा माछा पालन गरिएको छ। माछा न्यून आय स्तर भएका किसानको जीवन धान्ने आधार बनेको छ। किसानले परम्परागत धान खेती खेती छाडेर माछा पालनमा आकर्षित हुँदै गएका छन्। यस्तै चितवनमा वार्षिक 1 अर्ब रूपियाँ भन्दा धेरैको तरकारी पनि बिक्री हुने गरेको छ। जिल्लामा मौसमी र बेमौसमी तरकारी खेती गर्ने किसानको संख्या बढ्दो छ। कृषि कार्यालयका अनुसार वार्षिक 90,461 टन तरकारी उत्पादन हुन्छ। 6,579 हेक्टर क्षेत्रफलमा तरकारी लगाइन्छ। यहाँ उत्पादन भएको तरकारीको मुख्य बजार काठमाडौँ कालीमाटी हो। यस्तै नारायणगढ़, टाँडी, पर्सा, भरतपुर तरकारीका स्थानीय बजार हुन्। किवीले बजार नपाएपछि पाँचथर, ताप्लेजुङ र इलामका किसान निराश भएका छन्। महत्व नबुझेर उपभोक्ताले नकिनेपछि किवीले बजार नपाएको उनीहरूले बताएका छन्। किवी नबिक्दा त्यत्तिकै खेर जान थालेको किसानले गुनासो गरेका छन्। अझै पनि धेरैलाई किवीबारे थाहा नभएको अनुभव फिदिमका फलफूल व्यापारी उर्मिला बास्कोटाले बताउनुभयो। यो कस्तो फल हो, खाँदा कस्तो हुन्छ, कसरी खाइन्छ भन्दै किवी किन्नुको साटो ग्राहकले सोधेरै हैरान पार्ने गरेको उहाँले बताउनुभयो। किवी फल बेच्न भन्दा पनि सर्वसाधारणलाई बुझाउन मात्र प्रदर्शनीका लागि दोकानमा राख्नु परेको जस्तो भइरहेको अर्का व्यापारी कृष्णमाया भण्डारीले भन्नुभयो। बुझाएपछि ग्राहकले किनिहाले पनि चाख्न भन्दै एक पाउ आधा किलोसम्म मात्र किन्ने गरेका कृष्णमायाले बताउनुभयो। स्वास्थ्यलाई असर गर्ने हो कि भन्ने आशंकाले सशंकित हुँदै कतिपयले किवी किन्ने गरेको व्यापारीहरू बताउँछन्। उदयपुरको चौडण्डी र सिद्धिपुर गाउँ विकास समितिका किसान बेसार र अदुवाको बिक्री नहुँदा चिन्तामा परेका छन्। अघिल्ला वर्षमा राम्रो आमदानी हात पार्दै आए पनि यस वर्ष भने अदुवाले भाव नपाउँदा किसान चिन्तित बनेका हुन्। परम्परागत रूपमा गर्दै आएको मकै र कोदोको खेतीले आमदानी नभएपछि उनीहरूले बेसार र अदुवाको खेती गर्दै आएका थिए। मकै र कोदोले वर्षभरिको खाई खर्च समेत धान्न नसक्ने भएपछि व्यावसायिक रूपमै बेसार र अदुवाको खेती गर्न थालेको किसान बताउँछन्। मकै र कोदोको खेतीबाट वर्षमा 10,000 रूपियाँ पनि आमदानी गर्न नसक्ने किसानले अदुवा र बेसारको खेतीबाट सोचेभन्दा धेरै नै आर्थिक लाभ लिँदै आएकामा यस वर्ष भने अदुवाको बिक्री ठप्प भएपछि आफूहरू चिन्तामा परेको चौडण्डीका किसान युवराज कार्कीले बताउनुभयो।
यो थियो यस हप्ताका कृषि सम्बन्धी खबर।
यति बेला गहुँ खेती गर्ने किसानले ध्यान दिनुपर्ने विषयमा जानकारी दिन नारका गहुँबाली विज्ञ डाक्टर ध्रुव थापा हुनुहुन्छ।
अब अहिले किसानहरूको खेतबारीमा गहुँ छरेर उम्रिएर पनि यो 3 पातेपछिको अवस्था जुन चाहिँ यो टिलेरिङ हुने गजाउने अवस्था हो र यो अवस्थामा चाहिँ किसानहरूले पानी लगाउन सक्ने ठाउँमा अनि त्यसपछि नाइट्रोजनयुक्त मलले टप ड्रेस गर्ने, त्यसरी टप ड्रेस गर्दाखेरि पानी र मल दिँदाखेरि बढी मात्रामा गाजको संख्या बढ्ने र प्रति एकाइ जमिनमा चाहिँ गाँसको संख्या र बालाको संख्या बढ्न सक्ने हुनाले उत्पादन पनि बढी दिन सकिन्छ र ठाउँ ठाउँमा किसानहरूले बारीमा पनि लगाएका छन्। बारीमा यदि पानी परेको छ भने पानी अथवा पानी परेको खण्डमा त्यसपछि पनि टप ड्रेस गर्न सकिन्छ। त्यस्तो ठाउँमा पनि अलि राम्रोसँग पानी परेको ठाउँमा सिँचाइ उपलब्ध भए अनुसार नै उ गर्ने हाल्ने हो, होइन लगाउने हो पानी। सिँचाइ उपलब्ध भएको ठाउँमा चाहिँ एकपटक यो पहिलो सिँचाइ गर्ने र सिँचाइ गरेको 2-3 दिनपछि चाहिँ यो नाइट्रोजनयुक्त मल हाल्दाखेरि गाछको संख्या बढ्ने हुन्छ। किनभन्दाखेरि यतिखेर तापक्रम त्यति धेरै छैन, बोटले चाहिँ यो फोटोसिन्थेसिस खाना बनाउने काम चाहिँ गर्छ र खाना बनाएपछि यसले अन्त खर्च गर्दैन, यो गनाउने काममा चाहिँ खर्च गर्छ यसले अनि गाछको संख्या बढ्छ।
तरकारी खेतीबाट मनग्गे आमदानी गर्दै आएका चितवनका एकजना किसानसित कुराकानी बाँकी नै छ, सुन्दै गर्नुहोला।
उज्यालो सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि सम्बन्धी विशेष कार्यक्रम बन्द्युत नेपालमा तपाईँलाई फेरि स्वागत छ। अब आजको मुख्य विषयतर्फ लागौं। चितवन भरतपुर सोह्र शिवघाटका हरिबहादुर थापा पहिले भारतीय सेनामा काम गर्नुहुन्थ्यो। त्यहाँबाट फर्केपछि उहाँ कृषिमा फर्कनुभयो। तरकारी खेतीले उहाँलाई आकर्षित गर्यो। उहाँले 20 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ। चितवनकै अगुवा किसान थापाको बारीमा तरकारी कहिले टुट्दैन, अहिले उहाँको बारीमा टमाटर लगाइएको छ। तरकारी खेती आमदानी र अनुभव बारे उज्यालोका चितवन सहकर्मी राधेश्याम खतिवडाले किसान हरिबहादुर थापासँग कुराकानी गर्नुभएको छ।
यहाँलाई स्वागत छ।
धन्यवाद
हजुर। लामो समयदेखि कृषि पेसामा हुनुहुन्छ, अहिले यतिखेर चाहिँ तपाईँले के खेती गर्दै आउनु भएको छ?
मैले विगत 2052 सालदेखि तरकारी खेतीमा संलग्न भएर विभिन्न सिजन लेभल तरकारी लगाइयो। अहिले हाल मेरो खेतबारीमा भनौँ अहिले टमाटर छ।
कति क्षेत्रफलमा?
15 कट्ठा जतिमा छ।
15 कट्ठामा टमाटर खेती गर्दै आउनु भएको छ। विभिन्न सिजनमा सिजन अनुसारको तरकारी खेती पनि गर्दै आउनु भएको छ। यो तरकारी खेतीमा लाग्नुभन्दा पहिला के गर्नुहुन्थ्यो?
म योभन्दा पहिला इन्डिया आर्मीमा जाहिर गरेँ। 18 वर्ष जाहिर गरेर पेन्सन रिटायर भएर म आउन साथै तरकारी खेतीमा लागेँ।
किन? अरू पशुपालन थियो, कुखुरा पालन थियो, माछा हुन सक्थ्यो, तरकारीमै चाहिँ लाग्नुको कारण किन?
अब यस्तो हुन्छ, अब कृषि भनिसकेपछि तपाईँको हामी लगभग नेपालका अधिकांश जनताहरू कृषिमा आबद्ध छ। पशुपालनदेखि लिएर खेती किसानी तरकारी अब विभिन्न गर्दै आइरहेका छन्। त्यो मध्ये किसानहरूको एउटा के हुन्छ त भन्दाखेरि, काम गर्दै जाँदाखेरि कुनै किसानले चाहिँ अब यसको भविष्य नदेखेर विदेश पलायन हुन्छन्, कसैले यसको भविष्य देखेर यो बाली मध्येबाट पनि छनौट गर्छ। पशुपालन छ, बाख्रा पालन छ, तपाईँको माछा पालन, बङ्गुर पालन, अहिले विभिन्न कृषिमा पनि विभिन्न किसिमका व्यवसायहरू अहिले चाहिँ तपाईँको विभिन्न फस्टाउँदै गए। अहिले सरकारको नीति तथा कार्यक्रममा पनि समावेश गरिरहेको छ। अहिले बजार पनि उपलब्ध भइसकेको छ, बन्दै छ। त्यस कारणले गर्दाखेरि मेरो यसमा लाग्नुको मुख्य के त भन्दाखेरि, हामी चार भाइसँग छँदाखेरि पनि अब खेती किसानी, हामी चार भाइको पनि अब खेती किसानी नै भनौँ, एक भाइ त अब जीवनभर नै खेती किसानी रह्यो, हामी तीन भाइ चाहिँ एउटा चाहिँ नेपाल आर्मीको, अब हामी दुई भाइ चाहिँ इन्डिया आर्मीमा छौँ, म चाहिँ रिटायर भएँ, उसको पनि 20-21 वर्ष सर्भिस भयो, अब ऊ पनि 1-2 वर्षमा चाहिँ रिटायर हुनेवाला छ। घरका दुध खानलाई चाहिँ एउटा भैँसी पालिया छ, त्यसका पाडापाडी गरेर अहिले मसित 3 भैँसीहरू छन् र त्यो भैँसीलाई एउटा दुइटा पालेर यो खर्च उठ्दैन। व्यावसायिक रूपमा जाँदाखेरि या त 10-15 तल पशुपालन गर्यो भने उसलाई चाहिँ पर्दै पर्दैन। त्यसले गर्दाखेरि मैले त्यसलाई चाहिँ छोडिदिएर अब यो तरकारी खेती तिर नै बढी प्रोत्साहन गरे, बढी चाहिँ संलग्न रहे।
सुरुमा के खेती गर्नुभयो तरकारीको पनि?
तरकारीको पनि सुरुमा मैले चाहिँ बन्द खेती गरेँ।
कस्तो भयो त्यो बेलाको अनुभव सुनाइदिनु न।
अब त्यतिखेर तपाईँको के थियो भने, अब म चाहिँ कार्तिकमा पेन्सन आएँ। कार्तिकमा पेन्सन आएर के गर्नु त भन्दाखेरि, अब बजार विस्तार हुँदै थियो, एग्रोभेटमा गएर मैले सबभन्दा सजिलो तरकारी लगाउने के सजिलो हुन्छ भनेर एग्रोभेटमै सोधेँ। उनीहरूले मलाई चाहिँ भने कि तपाईँले बन्दा लगाउनुहोस्, बन्दा लगाएपछि त्यति खर्च पनि लाग्दैन, त्यति फाइदा पनि हुन्न, त्यति मेहनत पनि पर्दैन, त्यति चाहिँ प्रविधि पनि चाहिँदैन भन्ने किसिमले उनीहरूले चाहिँ एउटा चाहिँ सल्लाह दिए। त्यस कारणले मैले सुरुमा चाहिँ मेरो बन्दा खेती
कस्तो भयो त्यो बेला?
त्यतिखेर राम्रो थियो। त्यतिखेर कस्तो राम्रो थियो भन्नुहुन्छ भने, बजारमा त्यति तरकारी उत्पादन हुन्थेन, कमै उत्पादन हुन्थ्यो, बजारै थिएन। अब हामीले सुरु सुरुमा खेती गर्दाखेरि सही चोकमा बसेर पनि बेचियो, बुटोल गएर पनि बेचियो, पोखरा गएर पनि बेचियो, बागलुङ गएर पनि बेचियो, काठमाडौँ गएर पनि बेचियो, र सबैतिरको हाल खबर बुझेर, बजारको अवस्था बुझेर अब बाहिर जानुभन्दा यहीँको बजारलाई चाहिँ व्यवस्थित गर्ने, यहाँका किसानलाई संगठित गर्ने, संगठित गरेर सहकारी बजारको अवधारणा अनुसार हामी अगाडि बढ्ने लक्ष्य लिएर हामी चाहिँ संस्था दर्ता गरियो। संस्था दर्ता गरेर जिल्ला संघ दर्ता गरियो। जिल्ला संघ दर्ताको साथसाथै केन्द्रीय संघ पनि हाम्रो दर्ता गरिदिएको छ। अहिले केन्द्रीय संघले पनि चाबिलको त्यसको पछाडिपट्टि केन्द्रीय संघले चाहिँ सहकारी बजार बनाउनुको लागि लगभग चाहिँ आधा कामभन्दा बढी गरिसकेका, पिल्लर उठाइसकेको छ। अब त्यो 1 महिनाभित्र त्यहाँ चाहिँ ट्रस्टको छानो हालेर बजार विस्तार गर्ने हाम्रो योजना छ।
गाउँदेखि केन्द्रसम्म एउटा संरचना बनाएर तरकारी खेती गर्ने किसानहरूका लागि केही काम गर्दै हुनुहुन्छ? जस्तो सुरुमा बन्दा खेती गर्नुभयो अनि त्यसपछि के गर्नुभयो?
त्यसपछि त काउली लगायो नि, काउली लगाइयो, काँक्रा लगाइयो, अब त्यसपछि अब सिजनेबल भनौँ न, जस्तो तपाईँको चाहिँ अब असोज कार्तिकमा चाहिँ बन्दा काउली लगाइन्छ, मुला लगाइन्छ होइन, त्यसपछि यो सिजन सकिएपछि माघमा तपाईँको काँक्रा लगाइन्छ, माघमा काँक्रा सकिएपछि चैत वैशाखसम्म चाहिँ तपाईँको काँक्राहरू फल्छ, काँक्रा लौका फर्सी इत्यादि। अब माघदेखि उतातिर लहरे बाली सुरु हुन्छ, लहरे बाली यो तपाईँको असोज कार्तिक मङ्सिरसम्म चाहिँ उत्पादन हुन्छ, त्यसपछि फेरि अब तपाईँको काउली बन्दाको सिजन सुरु हो। त्यो सिजन एबल हामीले तरकारी विभिन्न बालीहरू लगाउँदै आउँदै गइएछ। अब यसमा हाम्रो चाहिँ के छ भने, एउटा कुरो किसानले के बुझ्न जरुरी छ भने, बजार के को बजार कस्तो छ, कस्तो बजारमा कस्तो चिज उत्पादन गर्नुपर्छ, कुन समयमा उत्पादन गर्नुपर्छ, किसानसित अझै त्यति अनुभव छैन। किसानले हामीले भनिरहेका छौँ बजार हेरेर उत्पादन गर्नुहोस्, बजार नगरिक अन्धाधुन्ध उत्पादन गर्नु भने तपाईँ पनि जानुहुन्छ, अर्को साथीलाई पनि लानुहुन्छ, किनभने बजार खसेपछि त अप्ठ्यारो भयो नि,
अप्ठ्यारो भयो। अब जस्तो काउली गर्नुहुन्छ, बन्दाको खेती गर्नुहुन्छ, काँक्राको खेती गर्नुहुन्छ, लहरे बाली गर्नुहुन्छ, अहिले टमाटर गरिराख्नु भएको छ, यी तपाईँले गरेका खेतीहरू मध्ये अलिकति बढी फाइदा हुने अलिकति सजिलो चाहिँ के?
अब सजिलो बजार यस्तो छ, हेर्नुहोस् अब बजारको तपाईँलाई भन्दाखेरि काउली र टमाटर को बजार राम्रो छ भने अन्य तरकारीको बजार राम्रो हुन्छ, यो हामीले बुझ्नुपर्ने कुरा। काउलीको बजार र तपाईँको टमाटरको बजार उचालिएको छ भने अरू अन्य तरकारीहरूको बजार त्यसै माथि हुन्छ। जब काउली र टमाटरको भाव तल खस्क्यो भने अरू चिजको कुनैको भाव हुँदैन। र अहिले जस्तो उदाहरणको लागि तपाईँको फर्सी छ, इस्कस फर्सी तपाईँको किसानले बारीमा जोत्न थालिसक्यो, अहिले 2 रुपियाँ किलोमा पनि बिक्दैन, त्यो अवस्था छ। किन गत वर्ष चाहिँ त्यसको मार्केट राम्रो थियो, त्यो सबै किसानले बुझे अब यसको बजार रहेछ भनेर अहिले चाहिँ व्यापक उत्पादन गर्दै व्यापक उत्पादन गर्ने बित्तिकै अहिले काउलीको भाव पनि छैन, 10-12 रुपियाँ किलो काउली छ, अब 20-22 रुपियाँ किलो टमाटर छ। अब यसले गर्दाखेरि पनि तपाईँको चाहिँ दुईटा काउली र चाहिँ तपाईँको टमाटरको भाव खस्यो भने अन्य तरकारीको भाव अटोमेटिक खस्छ।
के कारणले छ त्यस्तो?
यो सबभन्दा मुख्य बाली मानिने मान्यता दिएको उपभोक्ताले काउली र टमाटर,
त्यो दुईटाको मूल्यले अरूलाई पनि प्रभाव पार्छ,
अरूलाई पनि बजारले प्रभाव पार्छ।
तरकारी खेती गरिरहँदाखेरि किसानका समस्याहरू चाहिँ के के छन्?
मुख्य समस्या किसानको के छ भन्नुहुन्छ भने बजार नै हो। पहिलो कुरो त कृषकले व्यवसाय गर्छु भन्ने किसान उनको आत्मीयदेखि चाहिँ निक्लिनु पर्यो कि म चाहिँ यो व्यवसाय गर्छु भन्ने, त्यो गरिसकेपछि यहाँ चाहिँ किसान के छन् भने आएको अर्काको हल्ले हल्लामा चाहिँ व्यवसाय गर्न लागेको हुन्छन्। अब त्यो गर्दा गर्दै जाँदाखेरि बिक्री गर्ने समयमा चाहिँ तपाईँको चाहिँ मूल्य हुँदैन। धेरै जस्ता किसानहरू त्यो बारीमै खेती छोडेर विदेश गएको उदाहरण मसँग छ, मेरै टोल छिमेकमा पनि त्यो बाली नसिद्ध्याइकन भिसा लगाएर विदेश जाने कृषकहरू पनि हामीसित छन्। हाम्रो समस्या भनेकै यो चाहिँ के छ भने, बजार उथल पुथल भइरहने जतिखेर पनि, बजार उथल पुथल भइसकेपछि के हुन्छ भने बाहिरको आयात बढ्ने, आयात बढिसकेपछि के हुन्छ भने अहिले हामीलाई मुख्य समस्या भनेको हाम्रो नेपालमा आलु प्याज लसुन खोर्सानी यी चारवटा बाली हामीले छनौट गरिसकेका छौँ। यी बाली जबसम्म नेपालमा उत्पादन हुँदैनन् तबसम्म कृषकले चाहिँ राम्रो मूल्य पाउला भनेर आशा गर्न सकिँदैन।
जस्तो कोही युवा कोही किसानले तरकारी खेती गरेर राम्रोसँग त्यसलाई व्यावसायिक रूपमा अगाडि बढाउँछु भन्ने सोचमा हो भने के कुरा चाहिँ ख्याल राख्नु पर्यो?
मुख्य कुरो त कृषकहरू सङ्गठित हुनु पर्यो, सङ्गठित नभइकन केही पनि हुनेवाला छैन। किन अहिले एक्लै बजारमा आएर उसले तरकारी बेच्न सक्दैन, सबभन्दा कुरो समस्या ढुवानीको पनि छ। ढुवानीको अब यो वेटेबल चिज भएको हुनाले ओसार पसार गर्न साह्रै गाह्रो हुने, कच्चा पदार्थ भएको हुनाले नाशबान छिटो हुने, यो यसलाई तुरन्तै अब काट्ने बित्तिकै बजार लैहाल्नुपर्ने, लैसकेपछि बेचिहाल्नुपर्ने मुख्य समस्या यो हो। अब अरू खाद्यान्न बाली त तपाईँको चाहिँ साल छ महिना राख्न सकिन्छ, अब यो तरकारी बाली भनेको तपाईँको 1-2 दिनसम्म राख्न सकिँदैन, यो तुरन्तै नष्ट भएर जाने चिज भएको हुनाले पनि यो व्यापारीहरूले बढी यसमा चाहिँ ध्यान दिन्छन्। किन दिन्छन् भनेदेखि बजारमा कृषकले धेरै चिज लगाएको छ भने त्यसको मूल्य बिक्दैन, नबिकेपछि उनले मूल्य कममा चाहिँ खरिद गर्ने गर्छन्। त्यो खरिद गर्दा गर्दै तपाईँको अन्तिममा गएर जस्तो उदाहरण मैले अहिले दिएँ फर्सीकै, किसानले बारीमा जोत्न पर्ने अवस्था जोतिसके किसानले, यो बाध्यतामा परिस्थिति सिर्जना हुन्छ।
जस्तो त्यो समग्रतामा बजारका समस्या भए व्यापारीका समस्या भए होइन, एउटा किसानले तरकारी खेतीलाई नै व्यावसायिक रूपमा अगाडि बढाउनका निम्ति चाहिँ उसले सुरुदेखि के कुरामा ख्याल गर्नु पर्यो भन्ने चाहिँ मेरो जिज्ञासा.
ए त त्यसमा के छ भने कि इच्छा शक्ति हुनु पर्यो र उसित जग्गा उसले आफ्नो जग्गा छ कि लिजमा लिएर काम गर्ने हो त्यो दुइटा छनौट गर्न सक्नु पर्यो. अब मैले यो मेरो व्यवसाय यही हो मेरो भविष्य यसैमा छ मेरो जान परिवारलाई यही मैले व्यवसाय गरेर निर्वाह चलाउँछु भन्ने सोच राख्छ भने उसले आफ्नो जग्गा कम भए तापनि म लिजमा लिएर पनि काम गर्छु भन्ने पूर्वाधार सोच लिएर बजारसित सम्बन्धित रहेर संलग्नता रहेर उसले व्यवसाय गर्छ भने राम्रो भविष्य छ यसको.
सम्भावनाहरू धेरै छन् जस्तै 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 कस्ता कस्ता सम्भावनाहरू देख्नुहुन्छ.
अब यो तरकारी भनेको हाम्रो नेपालमा कुनै पनि खाद्यान्न उत्पादन गर्नुहोस् विदेश जाँदैन. तरकारी बाली फलफुल बाली यस्तो चिज हो हामीले चाहिँ यसलाई चाहिँ गुणस्तरीय उत्पादन गर्न सक्यो यसलाई चाहिँ भोलि अर्ग्यानिक बनाउन सक्यो भने हाम्रो बाहिर विदेश निर्यात गर्न सक्ने सम्भावना छ. यो हामीले धान तरकारी धान खेती खाद्यान्न खेती लगाएर हामीले कुनै चिज पनि विदेश निर्यात गर्न सकिँदैन भने तरकारी फलफुल उत्पादन गरियो भने हामीले विदेश निर्यात गर्न सक्ने सम्भावना छ. हामीले अर्ग्यानिकमा जान सक्यो भने पनि नगइकन त विदेश निर्यात हुँदै हुँदैन. त्यो भने विदेश निर्यात हुने भएकाले यसको भविष्य एकदमै उज्जवल छ.
जस्तो चितवनको तरकारी काठमाडौँको उपभोक्तासम्म पुग्दाखेरि त्यसको मूल्यमा धेरै अन्तर आइराखेको हुन्छ नि यसको कारण के देख्नुहुन्छ तपाईँ?
अब यसमा के छ भने खपत बढी काठमाडौँमा हुन्छ. अब काठमाडौँमा कस्तो छ भने दुइटै क्वालिटीको माल बिक्छ उच्च कोटीको उच्च गुणस्तरको पनि बिक्छ अब लो क्वालिटीको पनि तपाईँको चाहिँ तरकारी काठमाडौँ पठाएपछि बिक्यो भन्नु पर्दैन बजार राम्रो छ. तर चितवनमा चाहिँ तपाईँको व्यापक उत्पादन हुने भएकाले खपत बढी काठमाडौँ भएको हुनाले यो व्यापारीले चाहिँ अलिकति चाहिँ फाइदा लिने भएको कारणले यसको मुख्य कुरो समस्या कहाँ छ भने सूचना पर्व कृषकसँग यो सूचना पर्व कमीले गर्दाखेरि यो चाहिँ भएको.
राज्यको सहयोगको हिसाबको कुरा गर्ने हो भने कस्तो अवस्था छ किसानलाई हेर्ने दृष्टिकोण व्यवसाय किसानहरूलाई गर्ने सहयोग कस्तो पाउनु भएको छ?
अनि अहिले हामी संगठित भइसकेपछि यो सरकारको नीति तथा कार्यक्रम अनुसार हामीले राम्रै महसुस गरेका छौँ. अब हाम्रो संस्थाहरूमा पनि तपाईँहरूको आफ्नै जग्गा हुनु पर्यो आफ्नै घडेरी किनेर अब संकलन केन्द्र बनाउँछु भनेपछि बजार विकास निर्देशनले भवन निर्माणको लागि पैसा उपलब्ध गराइदिन्छ. अब नक्सा पास गरेर दिनु पर्यो संकलन केन्द्रहरू बनाइदिन्छ. अहिले चाहिँ सरकारको नीति तथा कार्यक्रम अनुसार कृषकमुखी नै भएको अनुमान गर्न सकिन्छ.
धेरै मानिसहरू कृषिमा लाग्नु पाए हुन्थ्यो भन्ने हिसाबको रुचिमा हुनुहुन्छ तपाईँ. पुरानो कृषकको नाताले उहाँ यो क्षेत्रमा आउने हो भने के सिक्नुपर्छ कसरी आउनुपर्छ अथवा तपाईँहरूको जुन कृषकहरूको सङ्घ सङ्गठन छ त्यसले के सहयोग गर्न सक्छ कस्तो कस्तो हुन्छ अवस्था?
अब यसमा पेसामा लाग्नलाई त मैले देखेको कस्तो छ भने जो 40 वर्षभन्दा माथिका उमेरका छन् म विदेश जाने अब समय पनि छैन अब मेरो अन्य व्यवसायमा लाग्ने अब मेरो कुनै अवस्था पनि छैन जग्गा जमिन छ जग्गा जमिन भएकोले अब मैले खेती यसरी गर्छु भन्ने एउटा त्यो 40 वर्षभन्दा माथिकाको त्यो एउटा सोचले चाहिँ व्यवसाय भएको छ. अब एउटा चाहिँ जो विदेश गएर हन्डर खाएर दुःख पाएर आएको छ त्यसले चाहिँ त्यो व्यवसायमा लाग्छ. अहिले नयाँले त अहिले के हेरेका छन् त भन्दा कोरियाको 1,00,000 हेरेका छन् महिनाको 1,00,000 भनिसकेपछि 12 महिनामा 12,00,000 हुने भयो. उनी 23,00,000 हेरेर चाहिँ यहाँ स्वदेशमा काम गर्दैनन् जति जोडबल गरे पनि यिनीहरूलाई जब जो चुरबुराउँछ विदेश पठाउनै पर्छ जाने जानेलाई रोक्न पनि हुन्न. उहाँ गएर हन्दर खाएर आएपछि तिनी आफै सुध्रिन्छन् कसैले सुधार्नु पर्दैन उनले चाहिँ आफै गर्छ. जो चाहिँ यहाँ लगाइरहेछ ऊ अगाडि बढ्छ फेरि ऊ अगाडि बढ्छ. जसले चाहिँ विदेशलाई ऊ होइन त्यो ढुङ्गामाथिको खेती हो जस्तो भनौँ न भल पानी हो यो व्यवसाय भनेको दीर्घकालीन हो मेरो परिवारले शुद्ध मेरो सन्तानले शुद्ध दीर्घकालीन रूपमा चाहिँ यो व्यवसाय अँगालेर हामी चाहिँ आफ्नो जीवन निर्वाह गर्न सकिन्छ स्वदेशमै चाहिँ रोजगारी गरेर स्वावलम्बी बन्न सकिन्छ भन्ने जसको सोच छ उसले चाहिँ लाख हेर्दैन उसले यहाँ चाहिँ घाटै खायो भने तरकारी खेती गर्छ. यो व्यक्तिको सोचाइमाथि हो. अहिले लोकतन्त्रमा चाहिँ कसैलाई रोकेर रोकिनेवाला पनि छैन रोक्न पनि हुन्न जस्तो लाग्छ मलाई.
अब तपाईँको तरकारी कृषकहरूको जुन सङ्गठन छ त्यसमा चितवनका कति कृषकहरू आबद्ध छन् कतिवटा समूहहरू आबद्ध छ होइन चितवनमा तरकारी विशेष गरी यहाँ उत्पादन हुने तरकारीका जातहरू के हुन् त्यसको के छ अवस्था?
हाम्रो सङ्घमा 12 संस्था छन् एउटा पिप्ले एउटा चाहिँ भण्डारा एउटा चाहिँ खैरी नगरपालिका एउटा चाहिँ रत्नगर एउटा चाहिँ न्युरेनी एउटा नारायणगढ एउटा चाहिँ भरतपुर नगरपालिका सोह्र शिवघाट भनौँ सोह्र भयो एउटा चाहिँ चित्रवन नगरपालिकामा दुईटा संस्था छन् एउटा दिव्य नगरमा एउटा संस्था छ जगतपुरमा एउटा केरुङ्गा ताया तरकारी भन्ने एउटा संस्था छ अर्को माडीमा एउटा चाहिँ वैकुण्ठ ताया तरकारी भन्ने छन् टोटल हामीसित बाह्रवटा संस्था छन् बाह्रवटा संस्थाका सेयर सदस्य जम्मा जम्मी 2500-2600 बिचमा छ
त्यति धेरै किसानहरू आबद्ध हुनुहुन्छ
हाम्रो सङ्घमा चाहिँ यति किसान आबद्ध छ
उहाँहरूले उत्पादन गरेको तरकारीमा बजारीकरण गर्दिनलाई तपाईँको समूहले खेल्ने भूमिका के हो
हाम्रो भूमिका अहिले हामी भर्खर भर्खर जन्मिएको हुनाले हामीले चाहिँ मुख्य हाम्रो लक्ष्य भनेकै सङ्घले गर्ने के गर्न सकिन्छ भन्ने भूमिकाहरू हामीसित छ हामीसित पैसाको आर्थिक अभावले गर्दाखेरि त्यो काम गर्न सकिएको छैन र हामीले चाहिँ पहिलो हामीले चाहिँ कृषकलाई चाहिने कच्चा पदार्थ सङ्घले उपलब्ध गराउन कसरी उपलब्ध गराउन सकिन्छ र सहकारी बजारको अवधारणालाई अनुरूप हामीले सहकारी बजार जिल्लामा केन्द्रमा सहकारी बजारहरू बनाउन सकियो भने अब किसानहरू बिचौलियादेखि किसान र उपभोक्ता बिचौलियादेखि केही हदसम्म तपाईँको राहत पाउने अवस्था सिर्जना हुन्छ कि भन्ने त्यो कोसिसमा लागेका छौँ र अहिले हामीले चाहिँ दुइटै कामलाई सँगसँगै लाने सोचमा छौँ अब यसै सिलसिलामा कच्चा पदार्थको बिक्री वितरण गर्ने कक्षमा हाम्रो मैले भर्खर चिठी बनाउँदै थिएँ त्यो यही माघ 6 गते हाम्रो संयुक्त बैठक बस्दैछ सदस्य संस्थाका अध्यक्ष लगायत जिल्ला सङ्घका पदाधिकारीको संयुक्त बैठक बसेर कच्चा पदार्थ उपलब्ध गराउनलाई के कसो गर्न सकिन्छ भन्ने हिसाबमा पनि यो बैठकको आयोजना गरिएको छ
अब जस्तो विषादीका कुराहरू धेरै उठ्ने गरेका छ अलि खान पनि डराउनु पर्ने होइन धेरै विषादी प्रयोग भएका हुन् कि भन्ने खालको गुनासो छ यो विषयमा चाहिँ
तपाईँले राखेको प्रश्न एकदमै अहिलेको जल्दो बल्दो अवस्था हो यसले चाहिँ हामीले त सुरु सुरुमा खेती गर्दाखेरि यसको असर के छ भन्ने कुरा जानिएन थाहा भएन किनभने कृषि विकास कार्यालयले पहिले चाहिँ विषादी दिन्थ्यो कुनै पुरस्कार पायो भने विषादी पनि सँगसँगै दिन्थ्यो राम्रै चिज रहेछ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ सदुपयोग गरियो गर्दै जाँदाखेरि पछि पछि चाहिँ तपाईँको चाहिँ यो विषादीले चाहिँ मानव स्वास्थ्यमा असर गर्ने स्वास्थ्यमा भन्दा पनि तपाईँको सबभन्दा पहिला त कृषकलाई असर गर्ने कृषकले त प्रयोग गर्ने भयो उसको चाहिँ अब उसले चाहिँ बालीमा लगाउने भयो बनाउने भयो डाइरेक्ट उसको संलग्नता विषादीसित रहने भयो उपभोक्तासीलाई पनि असर त पर्छ त्यसमा कस्तो पर्छ भने अहिले तपाईँको जो नयाँ नयाँ कृषक छ उसले नबुझिकन अन्धाधुनमा अहिले मैले भनिजस्तै अन्जानमा उसले चाहिँ प्रयोग गरेर आज विषादी राखेर भोलि टिपेर ल्याएको त्यस्तो तरकारीहरूमा अलिकति शङ्का मान्न पर्ने अवस्था छ अहिले हाम्रो संस्थाहरूमा यो विषादी न्यूनीकरणको विषयमा हामी धेरै छलफलहरू भएन गोष्ठीहरू भएन सडक नाटक पनि भयो अहिले हाम्रो मङ्गलपुर भनौँ अहिले हाम्रै संस्थामा भरतपुर सोह्रमा एउटा ल्याब सञ्चालन छ ट्राइकोडर्मा बन्न थालेको छ विषादी न्यूनीकरण ट्राइकोडर्मालाई उत्पादन गरेपछि आइपिएमको माध्यमद्वारा तरकारी उत्पादन गरेर बिक्री वितरण गर्ने सोचका साथ हामी लागिरहेका छौँ अहिले मौसममा पनि आइपिएम स्टल छ आइपिएम स्टलमा जडीबुटीबाट बनेका विषादी प्रयोग गर्ने र ट्राइकोडर्मा प्रयोग गरेर बाली बिरुवाहरूलाई स्वस्थ बाली उत्पादन गर्नको लागि यो तालिमहरू पनि चलिरहेका छन् आइपिएमका यी हाम्रो सुधारहरूमा छ जो संस्थाहरूमा लागेका कृषकहरूले उत्पादन गरेका चिजमा चाहिँ ढुक्क साथ खान मिल्छ त्यस शङ्का गर्ने ठाउँ छैन तर बजारमा गइसकेपछि को के हो भन्ने चिन्न सकिन्न त्यसले गर्दाखेरि अलिकति अन्यलको समस्या जस्तै देखिन्छ
अब राज्यले के गरिदियो भने किसानलाई राहत होला
अनि सबभन्दा पहिले त जनचेतना नै हो कृषकलाई जसमा तालिम दिन्न जो किसानले तरकारी बाली उत्पादन गरेका छ त्यो क्षेत्रमा सरकारको निगरानी हुनु पर्यो त्यो कृषकलाई तालिम दिनु पर्यो त्यसलाई चाहिँ जनचेतनामूलक कार्यक्रममा संलग्नता गराएर त्यसैलाई नै सक्षम नबनाइकन यो न्यूनीकरण हुनेवाला छ
अरू प्राविधिक सहयोगहरू अरू आर्थिक सहयोगहरू उद्यमी बनाउने शैलीहरू त्यस्तो केही अप्नाइदियो भने सजिलो होला
अनि त्यो त आफ्नो ठाउँमा छँदैछ त्यो नगरिकन हुँदै पनि हुँदैन जस्तो विदेशमा चाहिँ 10%ले चाहिँ खेती गरेका छन् 90%ले बसेर खाएका छन् हाम्रोमा ठ्याक्कै उल्टो छ 80%ले खेती गरेका छन् 20%ले बसेर खाएका छन् भनौँ न एउटा त्यो उल्टो छ त्यो समयको समय सापेक्ष परिवर्तन हुँदै जाने हो जब भोलि बिहान अब पहाड़ी क्षेत्रमा चाहिँ सरकारको नीति तथा कार्यक्रममा पहाड़ी बेल्टमा फलफूल तराई बेल्टमा खाद्यान्न तरकारी अब यी हुँदै गयो बिस्तारै हुँदै गयो भने तपाईँको के छ भने भोलि आना निर्यात गर्दै गयो यो संस्थागत चाहिँ कारोबार हुन थालेपछि व्यवसाय कृषकहरू अब त्यो त्यसमा चाहिँ संलग्न हुने प्रयास गर्छन् आफूले चाहिँ गुणस्तरीय उत्पादन गर्ने चेष्टा राख्छन् त्यो भइसकेपछि यो एकैचोटि तत्कालै छुमन्त्र हुनेवाला छैन बिस्तारै कर्मशः न्यूनीकरण हुँदै जान्छ र तालिमको त तालिम र जनचेतनाको त अति आवश्यक पर्छ।
यो तरकारी खेतीकै विषयमा तपाईँको चितवन भन्दा बाहिर कतै भ्रमण गरेर हेर्नु भएको छ?
हेरिया छ।
कहाँ कहाँ जानु?
म बर्दिया गएको छु, पूर्वतिर सबै ठाउँमा गइएको छ। अब यता पूर्व भन्नुहुन्छ भने हिलेसम्म पुगेको छु, धनकुट्टा हिले त भइहाल्यो। अब एउटा चाहिँ विडम्बना कुरो के छ भने बर्दिया जिल्लामा पर्वर खेती हुन्छ। अब यो अचम्मको कुरो, त्यो पर्वर खेती इन्डिया, उनीहरूको कारोबार सम्पूर्ण इन्डिया, भाषा इन्डियन, तपाईँको चाहिँ उत्पादन इन्डियामा जान्छ, पैसा चलाउँछन् उनले आइसी, व्यावर्तन गर्छन् आइसी, भनौँ इन्डियन। उनको नेपाली भयो, नेपालमा बस्छन्, उनको सम्पूर्ण कारोबार इन्डिया भारतसित छ। पर्वत खेती गर्छन्, चार पाँच बिघामा पर्वत खेती गर्छन्, त्यो सबै इन्डिया जान्छ, इन्डियाको लखनऊ मार्फत नेपालमा आएर बिक्री हुन्छ। यो समस्या छ, यो कुराहरू हामीले चाहिँ अहिलेपछि राखिने गरिन्थ्यो। अब तपाईँको चाहिँ बर्दिया साइडमा तपाईँको चाहिँ खुर्सानी राम्रो उत्पादन हुन्छ, पर्वत राम्रो खेती, त्यो खेती त त्यो बाली त यहाँ नेपालले त यहाँ भुत्राउन सक्नुपर्ने नि, त्यहाँको कृषि व्यवसाय कार्यालयले त बाटो देखाउनु पर्ने नि, वास्ता छैन, सरकारको पनि अलिकति कमजोर जस्तो लाग्छ मलाई। यस्ता यस्ता कुराहरू धेरै ठाउँमा घुम्यो, यस्ता यस्ता यो चाहिँ अलिकति कृषि व्यवसाय कार्यालयले पनि चाहिँ यो विषयमा बजार खोजिदिनलाई पहल गरिदियो भनेदेखि सजिलो हुन्थ्यो र छिटै विकास हुन्थ्यो जस्तो लाग्छ मलाई।
अब अहिलेसम्म तरकारी खेती गर्दै आउनु भएको छ, अब तरकारी खेती परिवर्तन गरेर अर्कोमा जानुहुन्छ कि यसैलाई निरन्तरता दिनुहुन्छ के छ?
तरकारी पनि छ, अब आटो पिठो पनि छ मसित, अब कोदोको पिठो, फापरको पिठो, मकैको पिठो, जौको पिठो, जौको सातु, मकैको सातु, चनाको सातु, मकैको च्याख्ला, गहुँको च्याख्ला, यी इत्यादिहरू म बेचिरहेछु बजारमा।
आउँदो पुस्तालाई तपाईँको यदि राम्रोसँग काम गरिदिने हो भने तरकारीमा सम्भावना छ भन्ने तपाईँको धारणा?
एकदमै एकदमै, यसको भविष्य राम्रो उज्जवल छ। उज्जवल भएको साथसाथै कृषकलाई दक्ष बनाउने नेपाल सरकारको पनि दायित्व।
समय दिनुभयो यहाँलाई, धेरै धेरै
हजुरलाई पनि धन्यवाद।
उहाँ हुनुहुन्थ्यो चितवन भरतपुरका तरकारी उत्पादक किसान हरिबहादुर थापा। उहाँसँगको कुराकानी सँगै आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको विशेष बलिदो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।